नमस्कार, रेडियो भिजन 91.6 MHz र www.radiovision.com.np बाट विश्वभर एकै साथ प्रसारण भइरहेको गौरादह खबरमा यहाँहरूलाई हार्दिक स्वागत छ। म गणेश पोखरेल। गौरादह नगरपालिकासँगको सहकारीमा हामीले गौरादह खबर उत्पादन र प्रसारण गर्ने गरेका छौँ। आजको गौरादह खबर कार्यक्रममा हामी गौरादह नगरपालिका वडा नम्बर 7 का अध्यक्ष बलराम खरेलसँग कुराकानी गर्न गइरहेका छौँ र उहाँसँग गौरादह नगर क्षेत्रको विशेषतः वडा नम्बर 7 को विकास निर्माणको अवस्था, नागरिकहरूका अपेक्षा र वडा कार्यालयले प्रदान गरिरहेका सेवामा केन्द्रित रहेर कुराकानी गर्नेछौँ। अध्यक्षज्यू, यहाँलाई हार्दिक स्वागत छ रेडियो भिजनमा।
धन्यवाद, नमस्कार।
अध्यक्षज्यू, यहाँ त अहिले विगत 5 वर्ष पनि गौरादह 7 मा अध्यक्षका रूपमा त्यहाँका नागरिकसँग प्रत्यक्ष जोडिएर काम गर्नुभयो। अहिले दोस्रो कार्यकालका लागिको पनि 1 वर्ष सकिने लाग्यो। यो 5 वर्षमा मुख्य के काम गर्नुभयो विकास निर्माणका, चालु आर्थिक वर्षमा के गर्दै हुनुहुन्छ जानकारी गराइदिनुहोस् न।
खास गरिकन जनप्रतिनिधि भइसकेपछि जनताका योजनाहरू, जनताका समस्याहरूमा वर्ता लाग्नुपर्ने जनप्रतिनिधिको कर्तव्य नै हो। तर पनि जनताका आकाङ्क्षाहरू त थुप्रै हुन्छन्। जनताले सोचेका, जनताका मागहरू, अपेक्षाहरू त धेरै छन्। हामीसँग भएको स्रोत साधनलाई ठिक ढङ्गले परिचालन गर्ने गरी हामी हाम्रो ढङ्गले लागेका छौँ। हामीले विगतमा जुन व्यवस्थित ढङ्गले चाहिँ विकासका योजनाहरू लिएर जाने भन्ने हो सोच, त्यो के कारणहरूले हामी सकेका छैनौँ। हाम्रो खास गरी यो चाहिँ नगर प्रोफाइललाई हेरेर कुनै पनि विकास निर्माण गर्नुभन्दा पहिला त्यो ठाउँको मानचित्र हेरेर विकास निर्माणका योजनाहरू बनाउनु पर्ने हुन्थ्यो। हामीले त्यो बनाउन सकेका थिएनौँ। यो पटकदेखि हामीले नगर प्रोफाइल कम्प्लिट गर्ने अन्तिम तयारीमा छौँ। हामी त्यो नगर प्रोफाइलको आधारमा हामी गौरादह नगरपालिकाका विकासका कुन कुन इन्डिकेटरहरूलाई लिएर जाँदा ठिक हुन्छ भन्ने हाम्रो मापदण्ड अनुसार हामीले खास गरी भौतिक निर्माणका सन्दर्भमा कलबटहरू, बाटाहरू, खानेपानीहरू, यो एक ढङ्गले खानेपानीको एउटा समस्या समाप्त हामीले गरेका छौँ। हामी अब निःशुल्क रूपमा, वार्षिक रूपमा 60-70 धाराहरू वितरण गर्ने कुरामा लागेका छौँ भने मान्छेलाई उत्पादनमा जोड्नका लागि, भौतिक निर्माण सँगसँगै उत्पादनमा जोड्न पर्ने हुन्छ र कृषि क्षेत्र गौरादह नगरपालिकाको एउटा हब हो। गौरादह नगरपालिकालाई अगाडि बढाउनको निम्ति खास गरी काम गर्नुपर्छ भने कृषि क्षेत्रलाई गर्नुपर्छ भनेर हामीले सोच बनायौँ र विगतको 5 वर्षमा यो चाहिँ रासायनिक मलका समस्याहरू जुन खालका छन् त्यसलाई समाप्त गर्नको निम्ति हामीले केही मान्छेहरू लाई तालिम गरायौँ र माटो परीक्षणबाट सुरु गरेर उत्पादनमा जोडिने चिजहरू के हुन् ती क्षेत्रमा काम गऱ्यौँ। माटो परीक्षणका 1200 स्याम्पलहरू हामीले ल्याब राखेर चाहिँ टेस्ट गऱ्यौँ र माटोको उपचार गर्ने विधि प्रयोग गऱ्यौँ। लगभग 1000 बोरा चाहिँ कृषि चुन वितरण गऱ्यौँ र खास गरी दुग्ध उत्पादन, माछा उत्पादन र बेमौसमी तरकारी उत्पादनमा मान्छेलाई जोड्नको निम्ति हामीले हाम्रा कार्यक्रमहरू बनाएका छौँ। हामी यो दिशामा अगाडि बढ्ने र रोजगार कसरी निर्माण गर्न सक्ने, हामीले कलबटहरू, भौतिक निर्माणका कामहरूमा चाहिँ प्रधानमन्त्री रोजगार कार्यक्रमहरूलाई जोड्ने, खानेपानीका पाइपहरू गाड्न, मान्छेहरूलाई खन्न प्रयोग गर्ने र तिनीहरूलाई रोजगारमा जोड्ने कामहरूमा पनि हामी अगाडि बढेका छौँ। हामी यो वर्ष शिक्षा क्षेत्र र कृषि क्षेत्र र स्वास्थ्य क्षेत्रलाई अलि बढ्ता लिएर जाने सोच बनाएर विगतदेखि नै हामीले एउटा कार्यक्रम बनाएका थियौँ। बालबालिकाहरू शिक्षालाई अगाडि बढाउन, बालबालिकाहरूलाई विद्यालय जाउँ जाउँ जस्तो बनाउने गरी विद्यालयका भौतिक सुधारहरू, भौतिक व्यवस्थापनहरू गर्ने काम हामीले गऱ्यौँ। स्वास्थ्य क्षेत्रमा कम्तीमा पनि हाम्रो चाहिँ भवन बनिसक्दा पनि त्यसलाई त्यसलाई सञ्चालन गर्न सकेका थिएनौँ। कोभिडका कारणले विविध समस्याहरू आइपरेका थिए। 3 वर्षसम्म त हामी कोभिडसँग लडाइँ गर्ने काममै सामेल भयौँ। मान्छेहरू खान नपाउने परिस्थिति सिर्जना नहोस् भनेर ती सारा कुराहरूमा ध्यान हाम्रो केन्द्रित भएको थियो। केही योजनाहरू हामीले पाइपलाइनमा छिराएका योजनाहरू पनि यो चाहिँ कोभिडकै कारणले हामीले गर्न सकेनौँ। खास गरिकन हाम्रो विकासको मेरुदण्ड रहेको कोबारा महाबारा सडक, यो सडकले गोबरादको वार्ड नम्बर 7 एउटा विकासको उचाइ पुर्याउने थियो। ठेका लगाएको थियो, 10 करोडमा ठेका लागेको थियो, 8 किलोमिटर बाटो। केपी शर्मा ओलीको सरकार ढलिसकेपछि त्यो बाटोलाई लथालिङ्ग बनाउने काम भयो र आजसम्म त्यो बाटो बनाउन सकिएको छैन। तीन पटकसम्म मन्त्रालय पुग्यो, त्यो हामीले बनाउन अनुरोध गऱ्यौँ, कार्यालयहरू सम्बन्धित निकायहरूलाई भन्यौँ, आजसम्म पनि सुनवाई भएको छैन। हाम्रो खास विकासको त्यो मेरुदण्ड हो, त्यसलाई हामी विकासको अवधारणामा अगाडि बढाउने कुरामा हामी माग अगाडि बढाइरहेका छौँ। र अब अहिलेदेखि हामी कम्तीमा पनि कृषि क्षेत्रलाई खास चाहिँ क्षेत्र मान्छेहरूलाई उत्पादनमा जोड्ने गरी हाम्रा कार्यक्रमहरू अगाडि बढाएका छन्। हामी एक वार्ड एक नर्सरी अभियान सञ्चालन गर्ने कुरामा लागेका छौँ। हिजो मात्रै पनि माटो परीक्षणको निःशुल्क माटो परीक्षणको एउटा शिविर उद्घाटन गरियो र केही स्याम्पलहरू हामीले चाहिँ त्यसलाई चेक गरेर किसानलाई त्यो माटो कस्तो छ भन्ने कुरा बुझाउने कुरामा लागेका छौँ। म आर्थिक समितिको संयोजक पनि भएको हुनाले यो पटक जैविक मललाई उत्पादन गर्ने गरी एउटा लघु उद्योग हामीले स्वीकृति गराएका छौँ। त्यसका कानुनी केही पाटाहरूको कारणले त्यसलाई छिटै सञ्चालन गर्न सकिएको छैन। हामी त्यसलाई पनि सञ्चालन गर्ने र जैविक मलको उत्पादनमा हामी जोडिने गरी यसै वर्षदेखि हामी जैविक मल उत्पादन गर्ने कुरामा लाग्छौँ र गौराधा नगरपालिकाभरि त्यसलाई चाहिँ वितरण गर्ने गरीको व्यवस्था मिलाउने गरी लागेका छौँ। माछा उत्पादनको निम्ति गौराधा नगरपालिका अत्यन्तै धेरै राम्रो ठाउँ भएको हुनाले त्यसलाई हामी चाहिँ माछा यो गौराधा नगरपालिकाभरि गौराधाकै माछा उत्पादन गर्ने र जनतालाई खाना पुर्याउने गरिकनको हामी माछा उत्पादन गर्ने गरी लागेका छौँ। हामीले भर्खरैको नगरसभाबाट गौराधा नगरपालिका क्षेत्रभित्र इन्डियन माछा मासुजन्य कुनै पनि चिजहरू चाहिँ ल्याउनको निम्ति प्रतिबन्ध गर्ने पास गरेका छौँ र त्यसलाई सामान्य कार्यविधि बनाउनु पर्ला। त्यो कार्यविधि बनाइसकेपछि हामी गौराधा नगरपालिकाभित्र मासुजन्य चिजहरू जुन हामी यहाँ चाहिँ उत्पादन गर्छौँ इन्डियन मासु कुनै पनि मासुजन्य चिजहरू प्रवेश गर्न निषेध गरेर हामी चाहिँ यहाँका किसानहरूलाई व्यावसायिक बनाउने कुरामा लाग्ने काममा लागेका छौँ। दुग्ध उत्पादनमा केही साथीहरूले एउटा उद्योग चाहिँ खोल्नुभएको छ, त्यसलाई सपोर्ट हुने गरी हामी सहकारीहरूलाई साझेदारी कार्यक्रम सञ्चालन गर्ने र दुग्ध उत्पादनको क्षेत्रमा यो क्षेत्रलाई हब बनाउने गरिकन हामी त्यो सहकारीसँग नगरपालिकाको साझेदारी कार्यक्रम सञ्चालन गर्ने कुरामा लागेका छौँ। फोहोर व्यवस्थापनका निम्ति हामीले गौराधा नगरपालिकाको यो वार्डमै त्यसको डम्पिङ सेन्टर छ। अहिले भर्खरै मात्रै कोरियाको एउटा संस्थासँग हाम्रो चाहिँ नगरपालिकाले सम्झौता गरेको छ फोहोर व्यवस्थापनमा एउटा मिसिन जडान गर्ने र त्यो मिसिनबाट त्यसलाई चाहिँ फोहोरको चाहिँ व्यवस्थापन गर्ने भन्ने हामीले निर्णय गरेका छौँ र त्यही अनुसारै हामी त्यसलाई अगाडि बढाउनेछौँ। कोरिया र चिनका विश्वविद्यालयहरूसँग कोअर्डिनेसन गरेर कृषिको रिसर्च सेन्टरलाई सपोर्ट गर्ने गरी यहाँका सहकारीहरूलाई साझेदारी कार्यक्रम सञ्चालन गर्नको निम्ति हामी टेक्निकल कुरा चाहिँ के हो कम्तीमा पनि हामीले हाम्रो कृषि प्रधान देश हो भने त्यसलाई उत्पादनका चिजहरू चाहिँ अरू मुलुकबाट किनेर लिएर आउने भन्दा यहाँ नै उत्पादन गर्ने र यहीँकै बिउहरूलाई प्रयोग गर्ने गरी हामी त्यसको प्राविधिक पाटोलाई सम्झौता गर्ने तयारीमा हामी अन्तिम तयारीमा लागिरहेका छौँ। हामी अहिले सरसर्ती हेर्दा खट्टै केही नदेखे पनि हामी आगामी 5 वर्षभित्रमा गौराधा नगरपालिकाका खास खास विकासका इन्डिकेटरहरूलाई देखिने गरी जनताले महसुस गर्ने गरी हामी काममा लागेका छौँ।
हजुर अध्यक्षज्यू, यहाँले भनिरहँदाखेरि कृषिमा जुन माटो परीक्षणहरू हामी चाहिँ मलहरूको व्यवस्थापन जैविक मलको व्यवस्थापनका कुरा गर्दैछौँ भन्दै हुनुहुन्छ नि, यहाँहरूले माटो परीक्षण गरेर दिएको सुझावले कुन बालीहरू उत्पादन गर्नका लागि उपयुक्त माटो छ भनेर दिइरहँदा किसानहरूले त्यसै गरी बाली पनि लगाउने गर्नुभएको छ कि सुझाव सुझावमा मात्रै रहिराखेको छ, के छ अवस्था अध्यक्षज्यू?
अहिले हामीले गरेको चाहिँ हामी आफै नै त्यो चाहिँ माटो परीक्षणका निम्ति र यो जैविक मल उत्पादनका निम्ति हामी आफै पुगेका छौँ र हाम्रो कृषि शाखा खास गरिकन विगतमा त्यस्तो खासै कुनै चाहिँ कुन क्षेत्रमा कुन बाली प्रयोग गर्ने भन्ने कुरा नभएको र अहिले साना किसान र नमुना खेतीसँग चाहिँ किसानहरूलाई जोड्ने र कुन क्षेत्रमा कुन बाली प्रयोग गर्ने भन्ने कुरामा नै हामी अलिक बढ्दा लागेका पनि छन् र हाइब्रिड बिउ उत्पादनका निम्ति अब यो पटक हामीसँग प्राविधिक पाटो सबैभन्दा एकदम कमजोर पाटो रहेको हुनाले अब माटो यो माटो परीक्षण गरेर हामी बुझाउँछौँ तर माटो सुधार गर्नेसम्मको कुरामा अहिले हामी सरस्वती लागेका छौँ. अहिले चाहिँ कुन क्षेत्रमा कुन बाली हामी अहिले त्यो चाकलाबन्दी खेती प्रणाली र यो ब्लक र पकेट खेतीलाई अगाडि बढाइरहेका छौँ. अब ती ठाउँहरूमा चाहिँ यो चाहिँ कुन माटोमा कुन बाली लाग्ने भन्ने प्राविधिक हामीसँग चाहिँ नभएको हामीले खास अहिले चाहिँ माटो सुधारका निम्ति मात्रै काम गरिरहेका छौँ. माटोलाई सुधार गरिसकेपछि यो रासायनिक मललाई विस्थापित गर्दै गर्दै गइसकेपछि कम्तीमा पनि माटोलाई प्राकृतिक बनाइयो भने जुनसुकै बाली पनि उत्पादन हुन सक्छ भन्ने सामान्य प्राविधिक कुरा भएको हुनाले अहिले माटो परीक्षणका निम्ति लागेका छौँ. अब हामी यो माटोलाई अब यो टेक्निकल कुरा चाहिँ अब हामीले जति बुझेका छौँ जति पढेका छौँ त्यो पढेको हामी पनि आफै पनि यो कृषिको चाहिँ टेक्निकल पाटो चाहिँ नपढेको विषय त्यही पनि सुनेको र अनेक चाहिँ तालिमहरू गोष्ठीहरूबाट प्राप्त गरेका हाम्रा ज्ञानहरू जुन छन् त्यो किसानहरूलाई पुर्याउने गरेका छौँ र तरकारी खेतीहरूमा चाहिँ अहिले हामी मेरो वार्डमा 8 तरकारीका खेतीहरू व्यावसायिक तरकारी खेतीहरू चल्दैछन्. ती तरकारी खेतीहरूमा चाहिँ जैविक मल मात्रै प्रयोग गर्नको निम्ति मैले आफैले वाडाबाटै बनाउने गरेको छु. त्यो चाहिँ डिकम्पोजर बनाएर उहाँहरूलाई उपलब्ध गराइदिने र तरकारी खेतीमा चाहिँ कम्तीमा पनि यो रासायनिक चिज प्रयोग नगरिदिनुहोस् र रासायनिक विषादी प्रयोग नगरिदिनुहोस् भनेको छु र त्यो काम हुँदैछ. अहिले राम्रै उत्पादन पनि भएको छ र यो ढङ्गले चाहिँ उहाँहरूलाई उत्पादनमा जोड्ने काम गरिरहेको छ. अहिले भर्खरै पनि हामी नगरपालिकाबाटै एउटा 10 कट्ठासम्म व्यावसायिक तरकारी खेती गर्ने मान्छेहरूलाई 1,00,000 रुपियाँसम्म पैसा सपोर्ट गरिदिने र तरकारी उत्पादनमा अलि ठुलो हाई रेन्टमा चाहिँ तरकारी उत्पादन गर्ने लगाउने भन्ने हामीले आफ्नो कार्यक्रमहरू बनाएका छौँ यस क्षेत्रलाई.
अर्को शिक्षालाई प्राथमिकता दिँदैछौँ भन्ने गरीको कुरा यहाँले गर्नुभयो. शिक्षाको क्षेत्रमा यहाँहरूले चाहिँ कस्तो विषयवस्तुहरूलाई कसरी चाहिँ प्राथमिकता दिइरहनु भएको छ, कसरी कार्यक्रमहरूलाई अगाडि बढाइरहनु भएको छ?
हामीले पहिलो चरणमा भौतिक निर्माण कक्षा कोठालाई चाहिँ आकर्षक बनाउनुपर्छ भन्ने पहिला हाम्रो सोच गयो र अघिल्लो पाँचै वर्षदेखि हामी शिक्षाको भौतिक निर्माण कक्षा कोठा सर्टभित्र पसिसकेपछि आनन्दमय हुनुपर्छ भन्ने हाम्रो सोच थियो र त्यो अनुसारको गरेका छौँ र बालबालिकाहरूलाई त्यो खेल सामग्रीबाटै हाम्रो चाहिँ कम्प्युटर स्यान यो चाहिँ कम्प्युटरहरू सबै व्यवस्थापन गरिदिएको छ. कम्प्युटरबाट पढाइ हुने काम हुन्छ र फेरि बालबालिकाहरू जो चाहिँ नर्सरी केजी यो सेक्टर नै सबभन्दा पहिला राम्रो बनाउनुपर्छ भन्ने सोच बनाएर हामीले विगतदेखि कक्षा कोठालाई भौतिक व्यवस्थापन र खेलकुदका माध्यमबाट खेल्ने ती सामग्रीहरू किनेर शैक्षिक सामग्रीको रूपमा प्रयोग गर्ने र त्यसैबाट पढ्न सिक्ने बनाउने गरिकनको बनाएका छौँ र व्यवस्थापकीय पक्ष भौतिक व्यवस्थापन हिजो सबै विद्यार्थी चाहिँ सबै बोर्डिङ फर्केर गइसकेको कन्डिसनका विद्यालयहरू आज विद्यालयमा चाहिँ त्यताबाट फर्केर सरकारी विद्यालयहरू सामुदायिक विद्यालयहरूमा चाहिँ आउने अवस्था सिर्जना हुँदैछ र हामी यो पटकदेखि शैक्षिक सामग्रीहरू जुन चाहिँ नेपाल सरकारले उपलब्ध गराएका शैक्षिक सामग्रीहरू छन् त्योदेखि बाहेक नै अरू पाठ्यक्रमहरू पनि हामीले थपेर प्रतिस्पर्धात्मक ढङ्गले चाहिँ अगाडि बढाउने गरी हामी लागेका छौँ र शिक्षित साथीहरूलाई कम्ती भने कामप्रतिको चाहिँ आफूले प्राप्त गरेको कर्तव्य पुरा गर्ने कुरामा चाहिँ कठोरका छाप लाग्नुपर्छ भन्ने कुरामा हामी त्यो दिशा अगाडि बढाएका छौँ र यसरी विद्यालयहरूलाई अगाडि बढाउने काममा हामी लागेका छौँ.
एउटा त यहाँहरू जनप्रतिनिधि, यहाँहरूले भौतिक पूर्वाधारको विकासका लागि गर्नुपर्ने सुधारहरू त गरिरहनु भएको छ, तर अधिकांश ठाउँमा चाहिँ सुनिन्छ सरकारी शिक्षकहरू चाहिँ केवल आफ्नो जागिर पकाउनका लागि मात्रै जाने, त्यो आफ्नो कर्तव्यप्रति चाहिँ उहाँहरू कर्तव्य भुल्ने, अरू अरू खालका पेसा व्यवसाय अरू खालका कामहरूमा चाहिँ ध्यान केन्द्रित गर्ने र बालबालिकाको पढाइका लागि पठन पाठनका लागि चाहिँ त्यति सक्रिय नबन्ने गरेको कुरा चाहिँ आम समस्या छ भन्छन्. यहाँले के पाउनु भएको छ अध्यक्षज्यू?
हामीले चाहिँ केही के विगतमा केही थियो होला, म पनि त्यो विद्यालयको एउटा विद्यालयमा तीन पटकसम्म चाहिँ विद्यालय व्यवस्थापनको अध्यक्ष बनेका थिएँ। त्यसका व्यवस्थापकीय पक्षहरू कसरी मिलाउने भन्ने केही कुरा बुझेकै कारणले विद्यालयहरूलाई सबभन्दा पहिला के गरिदिनुपर्छ र विद्यालयमा पढाइ भएन भएन मात्रै भनेर चाहिँ हुँदैन, त्यसका व्यवस्थापकीय पाटो मिलाउनको निम्ति हामीले विद्यालयमा जनप्रतिनिधिहरूले विद्यालय सरकारले दिइहाल्छ नि त्यो त गर्नुपर्छ सरकारले गर्दै भइहाल्यो नि भन्यो भने हामी सरकार हो त्यहाँ चाहिँ नै व्यवस्थापकीय पक्ष सबै कुरा मिलाइदिइसकेपछि शिक्षकले त्यसको चाहिँ कर्तव्य पुरा गर्ने कुरामा लाग्नुहुन्छ भन्ने मैले बुझेको छु। मैले मेरो वार्डमा तिनवटा विद्यालयहरू चाहिँ यो सामुदायिक विद्यालयहरू हुन्छन्, त्यो विद्यालयमा चाहिँ अहिले म बेला बेला अनुगमन पनि जाने गर्छु, विद्यालयमा ठिक समयमा पुग्ने र पढाइमा र विद्यार्थीहरूलाई बढीभन्दा बढी चाहिँ आकर्षित गर्ने ढङ्गले चाहिँ पढाइ सुरु भएको छ। मैले त्यो श्री प्राविमा दरबन्दीको पनि अभाव भएको कारणले चाहिँ त्यहाँ एकजना छुट्टै शिक्षकहरू शिक्षक चाहिँ राख्ने गरेको छ। मैले मेरो आफ्नो प्राप्त हुने सुविधाबाट 5,000 रुपियाँ मासिक रूपमा त्यो उहाँलाई दिने र अरू साथीहरूले पनि चन्दा दिएर एकजना छुट्टै शिक्षक पनि त्यहाँ चाहिँ नियुक्ति गरिएको छ र उहाँ थोरै पैसामा भए पनि त्यो त्यहाँ व्यवस्थापकीय पक्ष पढाउने कुरामा बालबालिकालाई हेर्ने कुरामा उहाँ लाग्नुहोस्। यसरी चाहिँ विद्यालयलाई कम्तीमा पनि पढाइको स्तरमाथि उठाउने कुरामा चाहिँ हामी लागेका छौँ र मैले यो तिनटै विद्यालयलाई हेर्दाखेरि उहाँहरू कर्तव्यबाट टाढा रहनु भएको छैन, उहाँहरू हिजो व्यवस्थापकीय पक्ष कमजोर रहेको कारणले उहाँहरू पनि अलमल हुनुहुन्थ्यो होला, आज त्यो अवस्था छैन। हिजो हामी 3 वर्षदेखि लगातार यो कोभिडको सकिसकेपछि लगातार रूपमा विद्यालयहरूलाई माथि उठाउने कुरामा हामी लागेका छौँ र भौतिक व्यवस्थापनलाई पनि राम्रो बनाउने गरी लागेका छौँ। खानेपानी फिल्टराइज खानेपानी हामी तिनटै विद्यालयलाई व्यवस्थापन गरिदिइसकेका छौँ। बालबालिकाहरूलाई हामीले स्वास्थ्यमा एउटा कार्यक्रम बनाएका छौँ, अब यो वैशाख 1 गतेदेखि त्यो कार्यान्वयन हुन्छ। प्रत्येक कम्तीमा पनि महिनामा एकचोटि तिनटै विद्यालयमा स्वास्थ्यका डाक्टर साहबहरू हुनुहुन्छ, स्वास्थ्य चौकीका, उहाँहरू गएर बालबालिकालाई उपचार गर्ने र त्यहाँ स्वास्थ्य परीक्षण गरिदिने कामको व्यवस्थापन हामीले मिलाएका छौँ र त्यो हामीले माइन गरेका छौँ। वैशाख 1 गतेदेखि त्यसलाई त्यो कार्यक्रम पनि हामीले अगाडि बढाएका छौँ। यसले मलाई लाग्छ विद्यालयलाई विद्यालय ठिक छ र विद्यालयमा बालबालिका पठाउनुपर्छ भन्ने अभिभावकहरूको चेतना पनि अगाडि बढ्छ भन्ने लाग्छ।
अध्यक्षज्यू, यहाँले चाहिँ अघि प्रसङ्ग पनि अलिकति जोड्नुभयो, स्वास्थ्यलाई गौरादहले उच्च प्राथमिकता दिएर नागरिकको स्वास्थ्यकाला क्षेत्रमा पनि काम गरिराखेका छौँ भनेर यहाँले कुराकानी गर्दै हुनुहुन्थ्यो। नगर अस्पतालको अवस्था के छ, कसरी अगाडि बढाउँदै हुनुहुन्छ? ओडामा रहेको स्वास्थ्य केन्द्रको अवस्था के छ, कसरी अगाडि बढाउँदै हुनुहुन्छ यो स्वास्थ्यका विषयमा?
नगर अस्पताल इमर्जेन्सी सेवा सहित 24 घन्टा इमर्जेन्सी सेवा सहितको चाहिँ सुविधा सम्पन्न ढङ्गकै हस्पिटल हामीले चाहिँ सुरु गरेका छौँ, त्यसले चाहिँ उपचार दिन थालिसकेको छ, उद्घाटन पनि गरिसकेको छ। त्यसको चाहिँ सबै प्रकारका चाहिँ उपकरणहरू समेत खरिद गरेर उच्च स्तरको नै ल्याब समेतको चाहिँ व्यवस्था गरिएको छ भने वार्डमा रहेको स्वास्थ्य चौकी जुन चाहिँ तलसम्म बालबालिकादेखि लिएर चाहिँ गर्भवती महिलाहरू ज्येष्ठ नागरिकहरू त्यो सबै क्षेत्रमा पुग्ने गरिकनको यो स्वास्थ्यबाट पनि हामीले काम गरेका छौँ। चाहिने उपकरणहरू हामीले चाहिँ स्वास्थ्यबाट कुन कुन उपकरणहरू चाहिन्छ त्यो माग्ने बित्तिकै हामीले उपलब्ध गराउने व्यवस्था मिलाएका छौँ र त्यो अर्थोप्रोप्टिक यी चिजहरू चाहिने चिजहरू हामीले उपलब्ध गराइदिएका छौँ। व्यवस्थित खालको चाहिँ स्वास्थ्य कार्यालय छ र त्यहाँ चाहिँ काम गर्ने साथीहरूलाई व्यवस्थापन गर्न र क्रियाशील साथीहरू हुनुहुन्छ उहाँहरू चाहिँ लगातार गाउँघर घुमेर सबै चाहिँ रेकर्डहरू तयार गर्ने काम पनि गर्नुहुन्छ। गाउँघरमै पुगेर स्वास्थ्य स्वयंसेविकाहरूलाई पनि अत्यन्तै धेरै चाहिँ क्रियाशील बनाउनु भएको छ र त्यो यसरी चाहिँ स्वास्थ्य क्षेत्रलाई पनि हामीले चाहिँ गाउँघरमा पुर्याउने र कोही पनि मान्छेहरू चाहिँ स्वास्थ्यबाट टाढा नहुन् भनेर हामीले हाम्रो वार्डमा रहेका विगतमा हामीले कोभिडको बेलामा छानेका 1900 घर परिवारहरू जुन थिए त्यसमध्येका 1100 घर परिवार हामीले चाहिँ स्वास्थ्य बिमामा जोडेका छौँ। वाडाबाटै नै झनै झनै 800 परिवार अहिले पनि स्वास्थ्य बिमाको त्यो सेवा लिइरहनु भएको छ। यसरी स्वास्थ्यमा कोही पनि मान्छे टाढा नरहोस् भनेर यो अभियानै हामीले सञ्चालन गरेका छौँ। यो पटक पनि हामी 90 देखि 100 जना मान्छे स्वास्थ्य बिमामा जोड्नेछौँ र यसरी हामी वार्डभरि हाम्रो कार्यकालभरिमा हामी वार्डभरि सबै मान्छेहरूलाई स्वास्थ्य खानेपानी र बिजुली पुरा गर्ने गरी हामी लागेका छौँ र खानेपानीका कुनै पनि ठाउँ अहिले अब पाइप नजोडेको ठाउँ वार्ड नम्बर 7 छैन। सबैतिर हामीले यो पटक खानेपानीको पाइप सबै ठाउँमा पुर्याइदिएका छौँ र वर्षै पिछे 60-70-80 धारा हामी निशुल्क रूपमा जोड दिने काम गरेका छौँ। एउटा खानेपानीले चाहिँ अहिले जुरो पानी खानेपानीले यो गलडुबा खानेपानीले अहिले निशुल्क खानेपानी 600 धारालाई निशुल्क खानेपानीको व्यवस्था पनि मिलाएका छौँ भने गलडुबा खानेपानी अर्को जुरो पानी खानेपानी जुन छ त्यसले पनि न्यूनतम मूल्यमा चाहिँ खानेपानी त्यसले पनि 600 धारा वितरण गरेको छ र 600 धारालाई चाहिँ न्यूनतम मूल्यमा चाहिँ खानेपानीको व्यवस्था गरेका छौँ। यसरी स्वच्छ खानेपानी स्वास्थ्य क्षेत्रलाई माथि उठाउन स्वच्छ खानेपानी समेतको व्यवस्थापन हामीले मिलाएका छौँ भने कृषि क्षेत्रमा हामी वैशाखसम्ममा हाम्रो 95% विद्युतीकरण भइसकेको र यो 5% जुन बाँकी छ वैशाखसम्ममा यो पनि सकेर सिँचाइलाई पनि कृषि उत्पादनमा जोड्ने गरेको व्यवस्था हामीले मिलाएका छौँ र लगभग वैशाखको अन्तिमसम्ममा विद्युत प्राधिकरणसँग भएको हाम्रो चाहिँ माग अनुसार र भनेको इस्टिमेट अनुसार वैशाखको अन्तिमसम्ममा हाम्रा विद्युत त्यो गर्नुपर्ने काम विस्तार गर्नुपर्ने काम सबै समाप्त हुन्छन् भन्ने कुरा हामीलाई लागेको छ र हामी त्यो ढङ्गले अगाडि बढेका छौँ।
यो विद्युतको मिटरहरू चाहिँ प्राप्त हुने जोडिने तर त्यसले मोटरहरू नचल्ने भनेको यो लो भोल्टेजको समस्या चाहिँ यहाँको वडामा कतिको छ?
हाम्रामा त्यो चाहिँ खास गरी छैन। हामीले ट्रान्सफर्मर जोड्ने बेलामा नि कहाँ कहाँ कति 1 किलोमिटर पुग्दा नपुग्दा र मिटर त्यहाँदेखि उता भोल्टेज चल्दैन भन्ने बित्तिकै हामीले ट्रान्सफर्मरको व्यवस्था गरेका छौँ र त्यो समस्या हाम्रामा त्यस्तो खासै छैन।
अध्यक्षज्यू, यहाँ चाहिँ नेकपा एमालेको जिल्ला कमिटीको सदस्य पनि हुनुहुन्छ। पार्टीले अहिले मिसन ग्रासरुट भन्ने अभियान सञ्चालन गरिराखेको छ, त्यो अभियान चाहिँ गौरादहमा कसरी चल्दैछ?
गौरादहमा केही वार्डहरू अलि ढिलो गर्दै हुनुहुन्छ, गर्न चाहिँ गर्दै हुनुहुन्छ, अलि ढिलो छ तर पनि जुन स्पिडमा छ त्यो स्पिड अनुसार नै चलिरहेको छ। केही केही कामहरू काम व्यस्तताको कारणले केही केही ठाउँहरू अलि ढिलो परेका छन्, नभए जुन स्पिडमा लानुपर्ने हो त्यो स्पिडमै चलिरहेको छ। तर अब उपस्थित गराउने कुरामा केही साथीहरूको केन्द्रीय राजनीतिका चाहिँ गतिविधिको कारणले नैतिकता प्रदान गर्ने कुरा स्वाभाविक हो भन्ने पनि ठान्छु, किनभने मान्छेलाई हिजो एउटा आश्वासन राजनीतिक दलहरूले बहुदलीय प्रजातन्त्र आइसकेपछि राजनीतिक दलहरूले दिएको चाहिँ आश्वासन भन्दा सत्ता शक्तिको खेलमा अलि बत्ता लागेले के साथीहरू त्यसमा चाहिँ नैतिकता प्रदान गर्ने कुरातिर लागेको छ। तर पनि नेकपा एमालेको यो अभियानले नेकपा एमाले प्रतिको आकर्षण बढेको छ र केही साथीहरू प्रवेश गर्ने पनि लहरमा हुनुहुन्छ। यसरी अगाडि चाहिँ ग्रासरुट बढेको छ र सबैतिर अभिमुखीकरण कार्यक्रम सबैतिर सकिएको छ। अब प्रशिक्षण र तल सदस्यता वितरण गर्ने र जनसङ्गठनहरूलाई विस्तार गर्ने काममा सबै साथीहरू लाग्नु भएको देखेको छु र यो यसलाई अगाडि बढाउनको निम्ति सबै नेकपा एमालेका साथीहरू एक ढङ्गले अगाडि बढ्नुभएको छ। यो कार्यक्रम ढिलै भए पनि राम्रो र तल जनसङ्गठनहरू निर्माण गर्न अति सहयोगीको रूपमा चाहिँ आएको छ र मेरो कार्यक्षेत्र 9 वार्ड छ र 9 वार्डको पनि अभिमुखी कार्यक्रम समाप्त गरेका छौँ। हामी अब यस पछाडि त्यसको चाहिँ यो जनसङ्गठनहरू निर्माण गर्ने अभियानमा हामी सामेल छौँ र हामीले चाहिँ एउटा कार्यक्रम के बनाएको भने किसानहरूका सङ्गठन निर्माण गर्न गइन्छ भने सँगसँगै जैविक मल बनाउने कुरा पनि किसानहरूलाई चाहिँ सिकाउने र त्यसरी किसानहरूका घर दैलोमा पुग्ने भन्ने हाम्रो त्यो अभियान हामी सञ्चालन गर्ने अभियानमा छौँ र यो ग्रासरुटले यो कुरा हामीलाई घर घरमा पुर्याउनको निम्ति मद्दत पनि गरेको छ र गौरादह नगरपालिका एक हिसाबले मिसन ग्रासरुटमा अगाडि बढिरहेको कुरा मलाई लागेको छ र नेकपा एमाले यो कुरा पहिलेदेखि नै गर्नु पर्थ्यो भन्ने तल तल साथीहरूको आवाज छ र त्यसलाई यो अभियानलाई सफल बनाउन हामी सबै लागिरहेका छौँ।
यो अभियान चाहिँ अहिले यहाँले भने जस्तो तल जनतासम्म नै पुग्यो कि कार्यकर्ता पार्टी सदस्यसम्म मात्रै पुगेको छ, के छ अवस्था
अहिले? सरसर्तै हेर्दाखेरि म जुन जुन ठाउँमा पुगेँ त्यो ठाउँमा जाँदा चाहिँ कार्यकर्ताहरू बिचमा मात्रै छ, अब यो दोस्रो पटक यो अभिमुखीकरण अभियानसम्म जाँदाखेरि कार्यकर्ता बिचमा मात्रै छ, अब यस्तो चाहिँ प्रशिक्षणमा र सदस्यता वितरण गर्न जाँदाखेरि त्यो जनता बिचमा पुग्छ भन्ने लाग्छ।
अध्यक्षज्यू, हामी कार्यक्रमको अन्त्यतिर छौँ। अन्त्यमा रेडियो भिजन सुन्दै गर्नुहुने आम श्रोतालाई नेकपा एमालेको एकजना युवा नेता गौरा दहको चाहिँ जनप्रतिनिधिका रूपमा आम श्रोताहरूलाई यहाँको तर्फबाट थप सन्देश के छ?
आदरणीय गौरादावासी, आदरणीय जनसमुदायहरू, हामी जनप्रतिनिधिहरू निष्ठापूर्वक काम गर्छौँ। तपाईँहरूको बिचमा काम गर्दा कुनै पनि मान्छे एक्लैले चाहिँ काम गर्न सक्दैन। सकारात्मक सोचका साथ हामी सबै अगाडि बढौँ। हामी खास गरिकन नेकपा एमालेबाट विजयी सम्पूर्ण साथीहरूलाई म एउटै मात्रै अनुरोध आह्वान गर्न चाहन्छु, हामी हिजो पढेको निष्ठा जे छ त्यो निष्ठालाई जनता बिचमा काम गर्नको निम्ति प्रतिबद्ध ढङ्गले अगाडि बढ्नको निम्ति हामीलाई सधैँभरि यी विषयहरूले प्रेरणा गरोस्, जनताको सेवामा समर्पित हुने प्रेरणा गरोस् र जनताका कामहरूमा कहिल्यै काहीँ कतै चाहिँ हामी अल्छी नगरी ती कामहरूमा अगाडि बढौँ। नेकपा एमाले, नेकपा एमालेको नेतृत्व र नेकपा एमाले अगाडि सारेका यो मुलुकलाई बनाउने अभियान जुन छ, यो मुलुक बनाउने अभियानमा हामी आआफ्नो ठाउँबाट, सानै ठाउँबाट हामीसँग थोरै साधन स्रोत लाई धेरैभन्दा धेरै काम गर्ने बाटोमा अगाडि बढ्ने सबै साथीहरूलाई अनुरोध गर्दै सम्पूर्ण जनसमुदायहरूलाई पनि यो लोकप्रिय सञ्चार माध्यमबाट अहिले म के अनुरोध गर्न चाहन्छु भने हामी सबै आफ्नो ठाउँ बनाउन आफै लागौँ। हामीले नबनाए अरूले बनाइदिन दिँदैन, त्यसैले हाम्रो ठाउँ हामी आफैले बनाएर अगाडि बढौँ र त्यसैले हामी सबैको कल्याण हुन्छ भन्ने कुरा अनुरोध गर्न चाहन्छु।
धन्यवाद छ अध्यक्षज्यू यो महत्त्वपूर्ण समयका लागि। उहाँ हुनुहुन्थ्यो गौरादह नगरपालिका वडा नम्बर 7 अध्यक्ष एवं नेकपा एमाले झापाका जिल्ला कमिटी सदस्य बलराम खरेल। गौरादह नगर क्षेत्रमा भइरहेका विकास निर्माणका काम, नागरिकका अपेक्षा लगायतका विषयमा कुराकानी गर्दै आजका लागि गौरादह खबर यति नै। फेरि पनि गौरादहका अर्को अङ्कमा विकास निर्माणका कामहरूका सन्दर्भमा त्यहाँका जनप्रतिनिधि, कर्मचारी र स्थानीय नागरिकहरूसँगको कुराकानीका साथ उपस्थित हुनेछौँ। तबसम्मका लागि कार्यक्रम प्रस्तुता म गणेश पोखरेल पनि बिदा चाहन्छु। नमस्कार।